यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। मिलम्चीको पानी आजदेखि काठमाडौँ उपत्यकाका बासिन्दाको धारामा वितरण गरिँदै। भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै। भारतको गुजरात राज्य विधानसभामा सत्तारूढ़ भारतीय जनता पार्टी र हिमाचलमा भारतीय राष्ट्रिय कांग्रेसलाई बहुमत। र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै आज ब्राजिलले क्रोएसियाको र अर्जेन्टिनाले नेदरल्याण्डको सामना गर्ने।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमीले छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको? म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाको लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संस्था।
समाचार अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले देशको विकास र समृद्धिसँग जोड़िएको पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताउनु भएको छ। धनगढ़ीमा हिजो सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले जलविद्युत आयोजनासँगै रानी जमरा कुलेरिया तथा महाकाली सिंचाई आयोजना लगायतका योजनालाई सरकारले प्राथमिकता दिएर काम अघि बढ़ाइरहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशमा कृषि, पर्यटन, उद्योग, व्यापार मार्फत आर्थिक समृद्धि ल्याउन सकिने बताउनुहुँदै प्रधानमन्त्री देउवाले विकासका लागि प्रदेश र स्थानीय तहबीच समन्वय गरी अघि बढ़नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सामाजिक सुरक्षा कोषको दायरा बढ़ाउँदै रोजगारी सिर्जना गर्न र वैदेशिक रोजगारीबाट फर्किएका युवा जनशक्तिलाई पुनः रोजगारीमा जोड़नेतर्फ सरकार लागिरहेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले महोत्सवको आयोजनाले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा थप टेवा पुग्ने बताउनुभयो। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशको समग्र विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ़िरहेको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री देउवा समक्ष कैलाली उद्योग वाणिज्य महासंघका तर्फबाट विभिन्न माग समेटिएको 15 बुँदे ज्ञापन पत्र बुझाइएको थियो। महोत्सव पुष 2 गतेसम्म सञ्चालन हुने आयोजकले जनाएका छन्। उपराष्ट्रपति नन्दबहादुर पुनले मानवाधिकार उल्लंघनका घटना नरोकिएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगसँगको सहकार्यमा काठमाडौँमा हिजो आयोजित 14 मानवाधिकार राष्ट्रिय भेला 2079 उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले मानवाधिकार प्रवर्धन गर्ने सरकारको प्रयासका बावजूद पनि जनताले पूर्ण मानवाधिकार पाएको महसुस गर्न नसकिरहेको बताउनुभयो। मानवाधिकारको सम्मान, संरक्षण र पूर्ण पालना अनिवार्य भएको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति पुनले मानव अधिकारको प्रत्याभूतिका लागि कानूनी व्यवस्थालाई पूर्ण रूपमा लागू गर्न आवश्यक रहेको बताउनुभयो। उपराष्ट्रपति पुनले मानव अधिकारका रूपमा रहेका मौलिक हकको कार्यान्वयन गर्न सबै पक्षको ध्यानाकर्षण पनि गराउनुभयो। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकारको संरक्षण, प्रवर्धन र सम्वर्धन गर्ने कार्यमा आयोग लागि परेको बताउनुभयो। कार्यक्रममा मानवाधिकार र शान्तिका निम्ति पद्मरत्न तुलाधर सम्मान, पहिचानवादी आन्दोलनका अगुवा मल्ल के सुन्दर र 14 राष्ट्रिय मानवाधिकार महाभेला सम्मान, आप्रवासी श्रमिकको मानवाधिकार पैरवीमा अहोरात खटिनुभएका डाक्टर गणेश गुरूङलाई प्रदान गरिएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापू समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अंग भएको बताउनु भएको छ। 19 राष्ट्रिय ज्यापू दिवस 2079 अवसरमा ज्यापू संस्कृति विकास कोषले काठमाडौँको बसन्तपुर डबलीमा हिजो आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको महत्वपूर्ण योगदान रहेको बताउनुभयो। प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापू समुदायको भूमिका महत्वपूर्ण रहँदै आएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले नेपाल सरकारले ज्यापू समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि ज्यापू संस्कृति विकास कोष स्थापना गर्न सहयोग गरेको पनि उल्लेख गर्नुभयो। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपालको कला र संस्कृतिको विकास, सम्पदाको संरक्षणका लागि सरकारले अघि बढ़ाएका कामलाई जनस्तरबाट सहयोग दिनुपर्ने बताउनुभयो। कार्यक्रममा कांग्रेस नेता प्रकाश मान सिंहले पुर्खाले स्थापित गरेका मौलिक संस्कृतिलाई जोगाउन सबैले ध्यान दिनुपर्ने बताउनुभयो। ज्यापू दिवस समारोहका संयोजक पञ्चनारायण महर्जनले राज्य स्तरबाट संस्कृतिको संरक्षण र सम्वर्धन हुनुपर्नेमा जोड़ दिनुभयो। कोषका अध्यक्ष मंगल कृष्ण महर्जनले परम्परागत मौलिक पर्वलाई नेवार समुदायले अक्षुण राख्दै आएको धारणा राख्नुभयो। नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भोलि शनिबार दिउँसो 1 बजेका लागि बोलाइएको छ। बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ। त्यस्तै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ। एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङका अनुसार बैठकमा समानुपातिक तर्फका सांसदको छनौट, निर्वाचन समीक्षा लगायतका विषयमा छलफल गरिनेछ। एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौड़मा नरहेको र नेपाली कांग्रेसकै नेतृत्वमा अब सरकार बन्ने बताउनु भएको छ। प्रेस चौतारी चितवनले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमाले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख गर्नुभयो। देशमा आर्थिक र राजनैतिक संकट देखा परे नेपाली कांग्रेस र नेकपा एमाले बीच सहकार्य हुन सक्ने पनि उहाँले बताउनुभयो। निर्वाचनमा जनताले पुराना पार्टीलाई सजग गराउन खोजेको भन्नुहुँदै उपाध्यक्ष पाण्डेले अब ठूला र पुराना पार्टी सचिनुपर्ने अवस्था आएकोमा पनि जोड़ दिनुभयो। प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनमा सबै दलले आफ्नो मत गुमाउन पुगेकाले अबको राजनीति त्यति सहज नहुने विश्लेषण पनि उहाँले सुनाउनुभयो। भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष 9 डिसेम्बरका दिनलाई भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको हो। यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भएकाले यसको नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताउनु भएको छ। भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सन्देश दिनुहुँदै प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रण र निर्मूल गरी एउटा स्वच्छ, स्वस्थ, नैतिक र विकसित समाजको निर्माण गर्न सबै प्रतिबद्ध हुन आवश्यक रहेको उल्लेख गर्नुभएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचार रोकथाम र प्रभावकारी नियन्त्रणका लागि सरकारी, निजी र गैर सरकारी क्षेत्रका निकाय एवं पदाधिकारीका साथै सबै नागरिकको निरन्तर सहयोग आवश्यक रहेको सन्देश मार्फत उल्लेख गर्नुभएको छ। उहाँले सन्देशमा भ्रष्टाचार नियन्त्रणका लागि सबै सरकारवाला क्षेत्रको निरन्तर सहयोगको अपेक्षा पनि गर्नुभएको छ। मिलम्चीको पानी तेस्रो पटक आजदेखि उपत्यकाका धारामा पुग्दैछ। गत असार 17 गतेबाट मिलम्चीको पानी वितरण बन्द गरिएको थियो। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान महाङकाल स्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छाड्ने कार्यक्रम रहेको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरी जल प्रशोधन केन्द्रबाट काठमाडौँ भण्डारणका लागि पानी छोड़िएको छ। यसपटक लगातार कम्तीमा 6 महिना पानी वितरण गरिने आयोजनाले जनाएको छ। यसअघि 2077 चैतमा पहिलोपटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी ल्याइएको थियो। मेलम्ची खोलामा आएको बाढ़ी पहिरोका कारण क्षति पुगेपछि वितरण बन्द गरिएको थियो र 2078 चैत्रमा दोस्रो पटक मेलम्चीको पानी वितरण थालिएको थियो। सुरुङबाट प्रति सेकेण्ड करिब 500 लिटर पानी सुन्दरी जलस्थित प्रशोधन केन्द्रमा जम्मा भइरहेको छ। उपत्यकामा क्रमशः दैनिक 17 लिटर पानी वितरण गरिने कार्यक्रम रहेको छ। काठमाडौँ उपत्यका खानेपानी आयोजना अन्तर्गतका विभिन्न स्रोतबाट संकलित 10 करोड़ लिटर पानी बनि पनि सँगै वितरण गरिनेछ। आयोजनाका अनुसार उपत्यकामा 10 वटा ट्याङ्की निर्माण गर्नुपर्नेमा 9 वटाको निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा पानी ट्याङ्की निर्माणाधीन अवस्थामा रहेको छ। आरूबारी, महाङकालचौर, बाँसबारी, पानी पोखरी, बालाजू र ललितपुरको खुमलटारमा ट्याङ्की निर्माण भइसकेको छ। ती ट्याङ्कीमा 74,500 घनमिटर पानी संकलन गर्न सकिने आयोजनाले जनाएको छ। निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जौहराको महाभियोग फुकुवा विरूद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनवाई आज हुने भएको छ। जौहरा साथै संघीय संसद सचिवालय र संसदका महासचिव भरत प्रसाद गौतमलाई विपक्षी बनाएर सर्वोच्च अदालत बार एसोसिएशनका पदाधिकारीले दायर गर्नुभएको रिटको सुनवाई आज संवैधानिक इजलासमा हुनेछ। संसदका महासचिव गौतमले जौहराको निवेदनका आधारमा महाभियोग निष्प्रभावी भएको पत्र सर्वोच्च लगायतका निकायमा पठाएपछि सर्वोच्च बारका पदाधिकारीले संयुक्त रूपमा रिट दर्ता गराएका छन्। त्यस विषयमा सर्वोच्च अदालतले पनि गम्भीर ध्यानाकर्षण गर्दै संसदका महासचिवलाई प्रश्न सोधेको छ। चितवनको इच्छा कामना गाउँपालिका वडा नम्बर 3 फिसलिङमा पिकअप गाड़ीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजना विदेशी नागरिकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। मृत्यु हुनेमा जर्मन नागरिक 60 वर्षीय मिखेल मेयर ओलबर्स बेन रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। नारायणगढ़बाट काठमाडौँ आउँदै गरेको मोटरसाइकललाई धादिङबाट मुगलिन जाँदै गरेको पिकअप गाड़ीले ठक्कर दिँदा दुर्घटना भएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर सन्देश। बाँकी समाचार। पाँचथरको फिदिममा पानीमा डुबेर 3 वर्षीय एक बालकको मृत्यु भएको छ। फिदिम नगरपालिका 2 पल्लुटारमा पानी जम्मा गर्न बनाइएको पोखरीमा डुबेर विशाल मगरका छोरा आरूस मगरको मृत्यु भएको प्रहरीले जनाएको छ। पाल्पाको बगनास कालीमा बिहे भोजमा प्रयोग भएको पानी दूषित रहेको प्रयोगशालाबाट पुष्टि भएको छ। बिहेको भोजमा खाना पकाउन प्रयोग गरिएको पानीमा हैजा फैलाउने जीवाणु कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। गत शनिबार बिहे भोज खाएपछि पाल्पा र प्युठानका 150 जना भन्दा बढ़ी बिरामी परेका थिए। उनीहरूलाई पेट दुख्ने, बान्ता आउने, पखाला लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या पाइएको थियो। तानसेन तमघास सड़क हिजोदेखि 15 दिन दैनिक 10 घण्टाका लागि बन्द गरिएको छ। तानसेन तमघास सड़क खण्ड अन्तर्गत सिरूखर्क माल मूल क्षेत्रमा सड़क चौड़ा गर्नका लागि सड़क बन्द गरिएको सड़क डिभिजन कार्यालय पाल्पाले जनाएको छ। सिरूखर्क मालमुन क्षेत्रमा पुष 7 गतेसम्म बिहान 5 देखि 9 बजेसम्म, दिउँसो 12 देखि 3 बजेसम्म र बेलुकी 6 देखि 9 बजेसम्म सड़क बन्द रहने सड़क डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी निरञ्जन शर्मा अर्यालले जानकारी दिनुभयो। इलामको फिक्कल गुप्ती नयाँ बजार सड़क खण्डको निर्माण कार्य वर्षभित्र सम्पन्न हुने सम्बद्धहरूले जनाएका छन्। इलामबाट राजकुमार दाहालको रिपोर्ट।
प्रदेश नम्बर 1 सरकारको लगानीमा फिक्कल बरबटेबाट नयाँ बजारसम्म भ्यारसहित 53,89,38,145 रूपियाँमा ठेक्का सम्झौता भएको फिक्कल नयाँ बजार सड़क खण्डको पहिलो चरणमा 5.8 किलोमिटर कालोपत्रे गर्ने योजना रहेको निर्माण कम्पनी खनाल कन्स्ट्रक्सनका संचालक दिल्ली राम खनालले जानकारी दिनुभयो। 2076 साल मंगिर 6 गते सम्झौता भएर 2079 साल मंगिर 20 गते सम्पन्न गर्नुपर्ने भए पनि कोरोना कहर र निरन्तरको वर्षाले गर्दा समयमै सम्पन्न नभए र अब तीव्र गतिमा काम हुने बताउनुहुन्छ ठेकेदार दिल्ली राम खनाल।
मेरो सम्झौता मिति सकियो भनेको यहाँको पानीको पानीले धेरै काम गर्न दिँदैन र नेपाल सरकारले पैसा दियो भने यो सालभरिमा म कार्य सम्पन्न।
यस सड़कको सबै प्राविधिक निरीक्षण अनुगमनको कार्य पूर्वाधार विकास कार्यालय झापाले गरिरहेको छ। पूर्वाधार विकास कार्यालय झापाका इन्जिनियर अमृत कुमार दाहाल
के कति मेटेरियलहरू युज भइरहेका छन् हामी प्रत्येक टेस्टहरू गर्छौँ र टेस्ट अनुसार नै हामी अगाडि बढ्छौँ।
सड़क निर्माण हुने भएसँगै सूर्योदय नगरपालिका को 2 वडा र माइजोगमै गाउँपालिकाको अधिकांश क्षेत्रका जनताले लाभ लिनेछन्। बहुपयोगी बाटो अब कालोपत्रे नै बन्ने भएपछि स्थानीयवासी निकै हर्षित छन्।
यो वर्ष फ्रिज हुन भएको छ, यो अति नै खुसीको कुरा हो कि अति नै खुसी छौँ।
हर्षित छौँ कि यो सड़क बनेको पनि
कार्य भइरहेको छ, यसमा चाहिँ सबैजना हामी एकदमै खुसी छौँ।
सड़क निर्माण कार्य गुणस्तरीय बनाउन प्रदेश सरकार पूर्वाधार विकास कार्यालय झापा र यहाँका पालिकाहरूले पनि अनुगमन निरीक्षण र समन्वयलाई प्राथमिकता दिएका छन्। नगरपालिका भौतिक पूर्वाधार विकास समिति संयोजक पेमा उगेन लामा
हामी यो स्थानीयवासी आम उपभोक्ताले यसको निगरानी यसको गुणस्तरीय काम भयो भएन भन्ने विषय वस्तुमा चाहिँ महत्वपूर्ण कुरा रहन्छ।
प्रदेश नम्बर 1 सरकारले बजेट विनियोजन गरेको सड़कमा बाँकी रकम समयमै निकास गर्न सके फिक्कल नयाँ बजार सड़कको 19 किलोमिटर नै सड़क कालोपत्रे समयमै हुन सक्ने देखिन्छ। राजकुमार दाहाल इलाम।
इलामपछि अब बागलुङ। बागलुङका महिलाहरू ससाना उद्यम मार्फत आत्मनिर्भर बन्दै गएका छन्। पर्यटन तथा उद्योग कार्यालय बागलुङले विभिन्न समयमा सञ्चालन गर्दै आएका विभिन्न तालिमबाट सिप सिकेका महिलाहरू आफै व्यवसाय गरी मनग्य आमदानी गर्न थालेका छन्। बागलुङबाट कोपिला कोरेलको रिपोर्ट।
पर्यटन तथा उद्योग कार्यालय बागलुङ मार्फत सिपमूलक तालिम सिकेकी बागलुङ नगरपालिका 3 की एम कुमारी थापाले ढाका उद्योग सञ्चालन गरेर अहिले छोराहरूलाई इन्जिनियर पढ़ाउँदै आउनु भएको छ। उहाँले उत्पादन गरेका ढाकाको साड़ी, सल, चोलो, टोपी, छोला लगायतका सामग्री देश तथा विदेशमा माग बढ़्दो छ। महिला उद्यमी एम कुमारी थापा:
यसैले मेरो बाबु पढ़ाउने कोठाभाडा तिर्ने सबै यही बाटी भएको थियो, यसको माग धेरै छ, बनाउन सकिएन। साड़ी, टोपी सल कुर्ता टोपी कोटको कपडा ब्यागहरू सबै बनाइन्छ जुत्ताहरू नै हुन्छ।
बागलुङ नगरपालिका दुईमा टेलरिङ सेन्टर सञ्चालन गर्दै आएकी पवित्र कुमारी शर्माले पनि सोही व्यवसाय मार्फत घर खर्च चलाउनुका साथै दुईजनालाई रोजगार समेत दिनु भएको छ। पर्यटन तथा उद्योग कार्यालयले दिएको तालिम नै मेरो लागि जीविकोपार्जनको माध्यम बन्यो उहाँ भन्नुहुन्छ।
तालिम लिएर राम्रो सफलता मिलेको छ। पहिला सानो गरे अहिले गर्दै गर्दै दुईजना कर्मचारीलाई रोजगारी पनि दिएको छु। तालिम दिए अनुसार मैले पनि परिश्रम गरेको छु। अझैका दिन पनि घरले राम्रो अब महिला उद्यमीलाई केही अनुदान मिलाइदियोस् भन्ने चाहना।
महिलाहरूलाई सिप सिकाए आत्मनिर्भर बनाउने उद्देश्यले पर्यटन तथा उद्योग कार्यालय बागलुङले विभिन्न समयमा सिलाई कताई बुनाई गुडिया बनाउने मोबाइल तथा मोटरसाइकल मर्मत लगायतका तालिम सञ्चालन गर्दै आइरहेको छ। पर्यटन तथा उद्योग कार्यालय प्रमुख गोमा देवी रिचाल
महिलाहरूमा उद्यमशीलताको विकास गर्ने र उहाँहरूमा सिप विकास गरेर आत्मनिर्भर बनाउने स्वरोजगारी बनाउने र आफू स्वरोजगार भएर कम्तीमा पनि आफ्नो जीविकोपार्जन गरेर आफ्नो परिवारलाई जीविकोपार्जन गर्न सक्षम बनाउने हाम्रो उद्देश्य रहेको छ।
सिप सिकेका महिलाहरूलाई पर्यटन तथा उद्योग कार्यालयले मेसिन तथा हाते सामग्री समेत सहयोग गर्दै आइरहेको छ। कोपिला कण्डेल रेडियो नेपाल बागलुङ।
अब के अन्तर्राष्ट्रिय समाचार। भारतको दुई राज्य गुजरात र हिमाचलमा हालै सम्पन्न निर्वाचनको परिणाम हिजो सार्वजनिक भएको छ। सम्पन्न मतगणनाको परिणाम अनुसार गुजरात राज्यमा सत्तारूढ़ भारतीय जनता पार्टीले प्रचण्ड बहुमत हासिल गरेको छ। हिमाचलमा सत्तारूढ़ भारतीय जनता पार्टीलाई पराजित गर्दै भारतीय राष्ट्रिय कांग्रेस आईले बहुमत हासिल गरेको छ। गुजरातमा भाजपाले लगातार छैठौं पटक विधानसभामा विजय हासिल गरेको हो। भाजपाले गुजरातका 182 मध्ये 156 सीटमा जीत हासिल गरेको छ। त्यहाँ भारतीय राष्ट्रिय कांग्रेस 17 सीटमा खुम्चिएको छ। बहुमत ल्याउने दावीसहित गुजरात विधानसभामा चुनाव लड़ेको आम आदमी पार्टी आप 5 सीटमा चिन्हित भएको छ। उता हिमाचलमा 68 मध्ये कांग्रेसले 40 र भाजपाले 25 सीटमा जीत हासिल गरेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो विशेष सैन्य अभियानमा अपेक्षा गरिएभन्दा बढ़ी समय लागेको स्वीकार गर्नुभएको छ। उहाँले नयाँ भूभाग कब्जा गर्न आफूहरू सफल भएको र आफ्नो देशको आणविक हतियारले द्वन्द बढ़नबाट रोकेको प्रतिक्रिया पनि दिनुभएको छ। फेब्रुअरी 24 रूसको आक्रमणबाट शुरू भएको 9 महिनाभन्दा लामो युद्धका कारण लाखौं मानिस विस्थापित भएका छन् भने दशौं हजार घाइते भएका छन्। उहाँले आफूसँग सेना पठाउनुको विकल्प नभएको दावी गर्दै वर्षौंदेखि पश्चिमा मुलुकले रूसको सुरक्षा मागलाई लत्याएका कारण यो अवस्था आएको टिप्पणी गर्नुभएको छ। गत सेप्टेम्बरमा पुटिनले युक्रेनका दक्षिणमा रहेको खेर्सन र जापोरिजिया तथा पूर्वमा डोनेस र लुहान्स गरी चारवटा क्षेत्रलाई रूसी भूभागमा गाभिएको औपचारिक घोषणा गर्नुभएको थियो। पुटिनले आणविक शस्त्र सम्बन्धी आफ्नो यसअघिको टिप्पणी द्वन्द बढ़ाउने नभई प्रतिरोध भएको दावी गर्दै पश्चिमाहरूको आलोचनालाई अस्वीकार गरेको बताउनु भएको छ। उत्तरी वेस्ट बैंक शहर जेनिनमा इजरायली सेनासँगको गोली हानाहानमा परि 3 प्यालेस्टाइनी लड़ाकाको मृत्यु भएको प्यालेस्टाइनी अधिकारीहरूले जनाएका छन्। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत इजरायली सेनाले 3 प्यालेस्टाइनीको गोलीहानी हत्या गरेको र 1 गम्भीर घाइते भएको जनाएको छ। घटनापछि थुप्रै प्यालेस्टाइनी लड़ाकुहरू र इजरायली सैनिकहरूबीच व्यापक गोली हानाहान भएको अन्तर्राष्ट्रिय संचार संस्था अल जजिराले उल्लेख गरेको छ। आधिकारिक तथ्याङ्कमा जनवरीदेखि गाजापट्टीमा 213 प्यालेस्टाइनी उत्तरी वेस्ट बैंक शहर जेनिन र नाब्लसमा मारिएको जनाइएको छ। उत्तरी थाइल्याण्डमा प्रवेश गर्ने क्रममा थाइल्याण्डका सैनिकको कार्यवाहीमा परि 15 शंकास्पद लागू औषध तस्करको मृत्यु भएको छ। थाइल्याण्ड म्यानमा र लावसको मिलन हुने गोल्डेन ट्रैकल नजिकै लामो समयदेखि तस्करीको अखड़ाका रूपमा त्यो क्षेत्रलाई लिने गरिएको अन्तर्राष्ट्रिय संचार संस्था एएफपीको समाचारमा उल्लेख छ। तस्कर समूहका सदस्यले गोली चलाएका र सैनिकले जवाफी फायरिङ गर्दा 15 मृत्यु भएको अधिकारीहरूले दावी गरेका छन्। घटनास्थलबाट 30 बोरा लागू औषध बरामद गरिएको छ। तस्करले आइस भन्ने गरेको अत्यधिक लत र उत्तेजक उत्पादन प्रयोग गरेर बेचबिखनका लागि लिई हिँडेका कारण उनीहरूलाई पक्राउ गर्ने क्रममा उनीहरूको मृत्यु भएको अधिकारीहरूले दावी गरेका छन्। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले उद्योगी व्यवसायहरू सड़क आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताउनु भएको छ। अर्थमन्त्री शर्माले अर्थतन्त्र संकटमा रहेको र आफूहरू निराश रहेको जस्ता अभिव्यक्ति नदिन पनि उद्योगी व्यवसायीसँग आग्रह गर्नु भएको छ। बिहिबार काठमाडौँमा इलेक्ट्रोटेक 2022 प्रदर्शनी कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरूका समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो। तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतको समस्या समाधानका लागि निजी क्षेत्र, राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदलले दिएको सुझावका आधारमा काम भइरहेको पनि अर्थमन्त्री शर्माले त्यस अवसरमा जानकारी दिनुभयो। उता सवारी साधन व्यवसायीहरूले भने राष्ट्र बैंकको नीतिका कारण गाड़ी बिक्री गर्ने वातावरण नभएको भन्दै विरोध जनाएका छन्। बिहिबार नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा माइतीघर मण्डलामा धरना दिएका अटो व्यवसायीले सरकारसँग व्यवसाय मन्त्री नीति ल्याउन माग गरेका छन्। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापाले एलसी खोली गाड़ी आयात गर्न 50% नगद मार्जिन कायम रहेकाले मार्जिन हटाउनु पर्ने बताउनुभयो। सिन्धुलीका मुख्य चोक र बजार क्षेत्रमा अहिले स्थानीय स्तरका उत्पादित जुनारको बिक्री वितरण निकै हुने गरेको छ। यति बेला खनियाखर्क बजार लगायतका विभिन्न चोक बजारमा जुनार बिक्री गर्न किसानको घुइचो नै लाग्ने गरेको छ। बीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको स्थानीय व्यापारी साबित्रा थापा मगरले बताउनुभयो। विगतका वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यस वर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएपछि कार्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको छ। किसानले कार्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् भने शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बिक्री वितरण हुने गरेको स्थानीय रत्न कुमारी मगरले बताउनुभयो। जुनार बिक्रीबाट त्यस क्षेत्रका जुनार कृषकले लाखौं रूपियाँ कमाउने गरेका छन्। गोलन्जर गाउँपालिका 6 नाका जुलीका नवीन आयुले जुनार बेचेर यस वर्ष 7,20,000 आमदनी भएको बताउनुभयो। उता सिन्धुलीमा कोका कोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको पनि पाइएको छ। जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगर लगायतका ठाउँमा बिक्रीका लागि लैजाने गरिएको कृषकले बताएका छन्। बिहिबार सुनको मूल्य तोलामा 400 रूपियाँले बढेर प्रति तोलाको 79,700 रूपियाँ पुगेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार बिहिबार छापावल सुनको प्रति तोला 79,700 रूपियाँ र तेजाबी सुनको प्रति तोला 79,200 रूपियाँमा कारोबार भएको छ।
अब खेल समाचार। विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि क्वार्टर फाइनलका खेलहरू शुरू हुँदैछन्। क्वार्टर फाइनल अन्तर्गत आज दुईवटा खेल हुनेछ। आज पहिलो खेल ब्राजिल र क्रोएसिया बीच बेलुका 8:45 बजे हुनेछ। त्यस्तै दोस्रो खेल नेदरल्याण्ड र अर्जेन्टिना बीच राति 12:45 बजे हुने तालिका रहेको छ। अब मौसम आज प्रदेश नम्बर 1 र गण्डकी प्रदेशका पहाड़ी भागमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 20 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 7.2 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 97%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 19 देखि 21 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:43 भयो भने सूर्यास्त भए साँझ 5:09 हुनेछ। पश्चिम सेती र पञ्चेश्वर जलविद्युत आयोजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। मेलम्चीको पानी आजदेखि काठमाडौँ उपत्यकाका बासिन्दाको धारामा वितरण गरिँदै भ्रष्टाचार विरूद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि मनाइँदै भारतको गुजरात राज्य विधानसभामा सत्तारूढ़ भारतीय जनता पार्टी र हिमाञ्चलमा भारतीय राष्ट्रिय कांग्रेसलाई बहुमत र विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आजदेखि क्वार्टर फाइनलका खेल शुरू हुँदै आज ब्राजिलले क्रोएसियाको र अर्जेन्टिनाले नेदरल्याण्डको सामना गर्ने। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।